أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق. الصلاة والسلام على رسول المصدر المصطفى الأمجد المحمود الأحمد أبي القاسم محمد. الصلاة والسلام على أسد الله الغالب غالب على كل غالب عليه الحبيب طالب. والصلاة والسلام على سيدة المعصومة المظلومة الطاهرة الوجود بضعة الرسول فاطمة الزهراء سيدة النساء العالمين. والصلاة والسلام على الحسن المجتبى والحسين المظلوم وأهل بيته الطيبين الطاهرين المعصومين مظلومين المنتجبين المنتخبين لا سيما بقية الله في الأعظيم روحي وأرواح العالمين لتراب مقدمه الفداء. ولعنة الله على أعدائهم أجمعين. أما بعد، قال الله تعالى في كتابه الكريم: بسم الله الرحمن الرحيم. كل نفس ذائقة الموت ثم إلينا ترجعون. سلام. مومنین کرام، سامعین محترم، عزیزان کرام، قدر اس سال ثواب کے سلسلے میں برپا کی گئی اس مجلس میں میں نے آپ کی خدمت میں سورہ مبارکہ عنکبوت کی 35 نمبر آیت کو سرنامہ قرآن کے طور پر انتخاب کیا اور آپ کی خدمت میں تلاوت کا شرف حاصل کیا. پروردگار ارشاد فرما رہا ہے: کل نفس ذائقۃ الموت، ہر صاحب نفس اور ہر صاحب جان کو موت کا ذائقہ چکھنا، موت کا ذائقہ چکھنا ہے. ثم الینا ترجعون، اس کے بعد الینا ہماری طرف ترجعون تمہیں پلٹایا جائے گا. ایک عام اور اجمالی معنی جو ہمارے ذہن میں اس آیت کو سننے کے بعد بنتا ہے، کل نفس ذائقۃ الموت، کہ ہر صاحب نفس اور جان نے موت کا ذائقہ چکھنا ہے. ایک عام اور اجمالی معنی جو ہمارے ذہنوں میں بنتا ہے وہ یہ ہے کہ جو بھی زندہ ہے اس کو بالآخر مرنا ہے. لیکن قرآن کریم نے کسی بھی مقام پر یہ بات نہیں کہی کہ ہر زندہ کو مرنا ہے، ہر زندہ کے لیے موت نہیں ہے. آیت میں نہ اس مقام پر نہ ہی کسی دیگر کسی اور مقام پر کہیں پر بھی یہ ارشاد نہیں فرمایا گیا کہ کل حی ذائقۃ الموت، ہر زندہ نے موت کا ذائقہ نہیں چکھنا، بلکہ ہر نفس نے موت کا ذائقہ چکھنا ہے. فرق کیا ہے؟ اسی مقام سے ہمیں یہ بات سمجھ میں آ جاتی ہے کہ ہر زندہ کے لیے موت نہیں ہے، بلکہ زندوں میں سے جو صاحبان نفس اور جان ہیں موت کا تعلق ان سے ہے. یعنی کیا؟ یعنی یہ کہ کچھ زندہ اس کائنات میں ایسے ہیں کہ جن کے لیے موت کا کوئی تصور نہیں ہے. اور یقیناً ان زندوں میں سب سے زیادہ زندہ اور کائنات میں جس ذات سے حیات کا سارا منبع جاری ہو رہا ہے خود پروردگار کی ذات, وہ کیا ہے؟ الحی القیوم. اور پروردگار کیسا زندہ ہے؟ الحی الذی لا یموت, ایسا زندہ ہے کہ جس کے لیے موت کا کوئی تصور نہیں ہے. یہیں سے یہ بات سمجھ میں آتی ہے کہ حیات کسی ایسے مرحلے میں بھی داخل ہو سکتی ہے کہ جہاں پر حیات کے لیے پھر موت کا کوئی تصور باقی نہ رہے. لہذا صرف اللہ تبارک و تعالیٰ کے لیے ہی نہیں ہے, حتیٰ فرشتوں کے لیے بھی کیا ہے کہ ان کے لیے موت نہیں ہے. اسی طرح سے ہماری روح کے لیے بھی علماء فرماتے ہیں کہ ہماری روح جو ہے وہ سرمد ہے, سرمدیت رکھتی ہے اپنے اندر, ہمیشہ باقی رہے گی. یہ باقی رہنے والی چیزیں ہیں, ان کے لیے موت نہیں ہے. اور فرق ہمیشہ صرف یہ باقی رہتا ہے کہ خدا کی بقا اس کی ذاتی ہے. خدا جو باقی رہنے والا ہے, هو الباقی, وہ اس لیے باقی ہے کہ وہ خود سے باقی رہنے کی صلاحیت رکھتا ہے. یہ صفت اس کی ذاتی ہے. اس کے بعد اگر کسی کو بھی اللہ نے باقی بنایا ہے تو وہ خود سے باقی نہیں ہے بلکہ اللہ کی وجہ سے باقی ہے. لیکن ان تمام کے لیے حیات ایک ایسا مرحلہ کہ جہاں پر موت کا کوئی تصور نہیں ہے. لہذا حیات ایسی ہو سکتی ہے کہ جہاں پر پھر موت کا تصور نہ ہو. لیکن جب یہ فرمائے کل نفس ذائقۃ الموت, ہر صاحب نفس اور ہر صاحب جان کے لیے موت ہے, تو اب یہ دیکھنا ہے کہ کیا یہ قاعدہ اپنی کلیت کے ساتھ باقی رہتا ہے یا نہیں. اللہ تبارک و تعالیٰ نے کسی کو اس میں سے استثنا بھی کیا ہے. قانون کیا ہے؟ قانون یہ ہے کل نفس ذائقۃ الموت ثم الینا ترجعون, ہر نفس کو موت کا ذائقہ چکھنا ہے, ثم اس کے بعد الینا ترجعون, تمہیں ہماری طرف پلٹایا جائے گا. بس دو مرحلے ہیں, کون کون سا؟ ایک موت کو ذائقہ کرنے کا مرحلہ ہے اور دوسرا مرحلہ ہے رجوع کا. اب یہ جو کل نفس ذائقۃ الموت کہا اللہ نے کہ ہر نفس نے پہلے ذائقہ چکھنا ہے موت کا, پھر اس کے بعد ہماری طرف رجوع کرنا ہے, کیا اس قاعدہ کلیہ سے اللہ نے کسی کو مستثنا قرار دیا ہے؟ اس قاعدہ کلیہ سے ایگزیمپٹ کیا ہے اللہ نے کسی کو, باہر نکالا ہے یا نہیں؟ یہ جب کہہ دیا کل نفس تو اس کا مطلب ہر طرح کا نفس, کسی بھی مرحلے کا نفس ہو, کسی بھی کیفیت کا نفس ہو, اس کو موت کے ذائقے سے چکھنا ہے یا نہیں, کچھ کو نکالا ہے؟ اب اس کے لیے دلیل چاہیے. لیکن پہلے میں قاعدہ سمجھا دوں اور پھر بات کو آگے بڑھاؤں. دیکھیے بعض اوقات کیا ہوتا ہے کہ قاعدہ کلیہ آتا ہے اور قاعدہ کلیہ آنے کے بعد کچھ چیزوں کو ان کی اہمیت کے پیش نظر اس قاعدے سے مستثنا کیا جاتا ہے, ایگزمپٹ کیا جاتا ہے, خارج کیا جاتا ہے. آج کل مثلا کرونا پینڈیمک چل رہا ہے, حکومت کیا کرتی ہے؟ لاک ڈاؤن اناؤنس کرتی ہے تو کہتی ہے بھائی کل سے ساری دکانیں بند. اب یہ جو ساری دکانیں ہیں یہ قاعدہ کلیہ ہے, یہ ایک حکم کلی ہے. کل دکانیں, جتنی بھی دکانیں ہیں وہ کیا ہے؟ ساری کی ساری کل سے بند. اس حکم کے آ جانے کے بعد کچھ لوگ جا کر کہتے ہیں, حکومت کو سمجھاتے ہیں, افراد کو کہتے ہیں کہ بھئی اگر آپ نے ساری دکانیں بند کر دیں تو نظام زندگی مختل ہو جائے گا, انسانی نظام زندگی پریشانی کا شکار ہو جائے گا, لہذا ضروری ہے کہ وہ دکانیں جو ضروریات زندگی سے تعلق رکھتی ہیں, کھانے پینے کی دکانیں ہیں, میڈیکل فیسلٹیز کی دکانیں ہیں, ان دکانوں کو بند نہ کیا جائے کیونکہ ان کی اہمیت ہے, چونکہ یہ ضروری ہے اس لیے انہیں بند نہ کیا جائے. لہذا اب حکومت کیا کرتی ہے؟ اس قاعدہ کلیہ, اس حکم کلی سے ایک اور حکم کے ذریعے سے ان کو باہر نکال دیتی ہے. ساری دکانیں بند ہوں گی لیکن بعد میں اناؤنس ہوتا ہے کہ ضروریات زندگی کی جو دکانیں ہیں, کھانے پینے کی جو دکانیں ہیں, میڈیکل کی جو دکانیں ہیں, وہ اس حکم سے خارج ہیں, وہ کھلی رہیں گی. اب یہی کام کبھی ضرورت کے تحت کیا جاتا ہے اور کبھی کبھار کسی چیز کی اہمیت کو اجاگر کرنے کے لیے کیا جاتا ہے, کسی کو یہ سمجھانے کے لیے کیا جاتا ہے کہ دیکھو فلاں چیز ہمارے لیے اہم ہے. لہذا اب اللہ تبارک و تعالیٰ نے اسی طرح سے ایک حکم کلی جاری کیا. وہ حکم کلی کیا ہے؟ فرمایا کل نفس ذائقۃ الموت, ہر صاحب نفس نے, ہر نفس نے موت کا ذائقہ چکھنا ہے. اب اگر قرآن میں کسی بھی مقام پر کوئی استثناء نہ ملے تو پھر یہ کلیہ جاری ہوگا، پھر کوئی بھی نفس اس سے خارج نہیں ہوگا. لیکن سورہ مبارکہ فجر کی آخری آیات میں پروردگار نے ایک استثناء کو جاری کیا، فرمایا یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیہ مرضیہ. اے صاحب اطمینان نفس، اے اطمینان رکھنے نفس، مطمئنہ رکھنے والے نفس، تم کیا کرو؟ ارجعی الی ربک راضیہ مرضیہ، اس حالت میں اپنے پروردگار کی طرف رجوع کرو کہ راضیہ مرضیہ، اس حالت میں کہ تم نے اپنے پروردگار کو راضی بھی کر دیا اور اب تمہارا پروردگار چاہتا ہے کہ تمہیں راضی کرے. لہذا کیا ہوا؟ ایک قانون کلی آیا، اور اس قانون کلی سے اللہ نے کیا کیا؟ نفس مطمئنہ رکھنے والوں کو باہر نکال دیا. یقیناً مرحلہ کیا ہے؟ پروردگار بتانا چاہتا ہے کہ صاحب نفس مطمئنہ ہمارے نزدیک اہمیت رکھتے ہیں. اب غور کیجیے گا، واقعاً قرآن میں تدبر اور قرآن میں تفکر انسان کو بہت ساری راہیں اس کے لیے کھولتا ہے، بہت سارے نکات انسان کی سمجھ میں آتے ہیں. وہاں فرمایا کل نفس ذائقۃ الموت، پہلے ہر نفس ذائقہ موت کرے گا، ثم اس کے بعد الینا ترجعون تمہیں پلٹایا جائے گا. لیکن جب صاحب نفس مطمئنہ کا ذکر آیا تو اللہ نے یہ نہیں کہا کہ موت کو چکھو اس کے بعد اپنے پروردگار کی طرف رجوع کرو. اس کا معنی کیا ہوا؟ اس کا معنی یہ ہوا کہ صاحب نفس مطمئنہ اپنے پروردگار کی طرف مستقیماً رجوع کرتا ہے، اس کے لیے موت کوئی معنی نہیں رکھتی، اس نے مستقیماً رجوع کرنا ہوتا ہے. اور کس حالت میں؟ راضیت مرضیہ، اپنی مرضی سے رجوع کرتا ہے پروردگار کی جانب. اب غور کیجیے گا، ارجعی تو رجوع کر پروردگار کی جانب، اور ترجعون تمہیں پلٹایا جائے گا، ان دونوں لفظوں میں بھی ایک دقیق سا ڈفرینس ہے، ایک دقیق سا فرق ہے. ترجعون کا معنی یہ ہے کہ تم اپنی مرضی سے نہیں آؤ گے، تمہیں پلٹایا جائے گا، تم آنا نہیں چاہتے ہو گے. ترجعون یہ بتا رہا ہے کہ تمہیں بالجبر پلٹایا جائے گا. ارجعی راضیت مرضیہ یہ بتا رہا ہے کہ صاحب نفس مطمئنہ لقاء الہی کی اس منزل میں ہوتا ہے کہ خود خدا کی طرف رجوع کرنا چاہتا ہے، اپنی مرضی سے خدا کی طرف جانا چاہتا ہے. بس ایک مرحلہ کیا ہوا؟ ایک مرحلہ وہ ہوا کہ جہاں کیا کرنا پڑ رہا ہے؟ زبردستی پلٹا رہا ہے. اور دوسرا مقام کون سا ہے؟ جہاں اپنی مرضی سے رجوع کر رہا ہے. اب دونوں کا ہی رجوع ہے، ایک کو موت کا ذائقہ چکھا کر پھر زبردستی پلٹایا جاتا ہے، دوسرے کے لیے موت کوئی معنی نہیں رکھتی، وہ خود رجوع کرتا ہے، لیکن اثر دونوں کا ایک جیسا ہوتا ہے. اور ہم اثر کا کی یکسانیت کو دیکھنے کے بعد دھوکہ کھا جاتے ہیں. بعض اوقات کیا ہوتا ہے؟ اثر اگر یکساں ہو تو ہم سمجھتے ہیں کہ علت بھی یکساں ہے، جبکہ ضروری نہیں ہے. دو مختلف علتوں کا اثر یکساں ہو سکتا ہے، یعنی کم از کم ہماری نظر میں نقشہ یکساں ہوتا ہے، اپنی حقیقت میں یکساں ہو یا نہ ہو، ہماری نظروں میں، ہماری نگاہوں میں وہ اثر ایک جیسا ہوتا ہے. مثلا ہو سکتا ہے کہ کوئی شخص مریض ہو جائے، اور مریض ہونے کے بعد پہلے ہٹا کٹا تھا، اب دبلا پتلا ہو گیا، وزن کم ہو گیا، کمزور سا ہو گیا، کس وجہ سے؟ بیماری کی وجہ سے. اور ہو سکتا ہے کوئی اور شخص بیمار نہ ہوا ہو، بلکہ اس نے ورزش کر کے، ڈائٹنگ کر کے اپنا وزن گھٹایا ہو. اب یہ دونوں صورتوں میں جس کو ہم دیکھ رہے ہیں وہ ہماری نظر میں کمزور ہو چکا ہے، وہ ہماری نظر میں دبلا اور پتلا ہو چکا ہے. لیکن ایک مرتبہ علت کیا ہے؟ بیماری، اپنی مرضی سے نہیں ہوا بلکہ بیماری نے اسے کر دیا. لیکن دوسرا جو ہے وہ کون ہے؟ جس نے ورزش کی، ڈائٹنگ کی اور اپنے وزن کو کم کیا. اب یہ دیکھنے میں دونوں ہمیں ایک جیسے لگ رہے ہیں، لیکن ضروری نہیں ہے کہ دونوں کے پیچھے علت ایک ہی ہو. لیکن ہم ظاہر کو دیکھ کر دھوکہ کھا جاتے ہیں. ایک جانب یہ مسئلہ، دوسری جانب یہ مسئلہ کہ نہ ہمیں موت کا پتہ ہے نہ ہمیں حیات کا پتہ. جب موت اور حیات کی حقیقت سے ہم آشنا ہی نہیں ہیں تو پھر کیا ہوتا ہے؟ کچھ مقامات ایسے آتے ہیں کہ جہاں پر ہم ظاہر کو دیکھ کر دھوکہ کھا جاتے ہیں. اور ان میں سے ایک مقام کون سا ہے؟ ایک مقام وہ ہے کہ جہاں پر کوئی جہاد کرتا ہوا اللہ کی راہ میں شہید ہو جاتا ہے، قتل ہو جاتا ہے. اب قتل ہمارے اور آپ کے نزدیک کیا ہے؟ ہمارے اور آپ کے نزدیک، ہماری ڈکشنری میں، ہمارے شعور میں، ہمارے ادراک میں، قتل یعنی موت. فرق کیا ہے قتل اور موت میں؟ موت اور قتل میں فرق صرف اتنا ہے کہ جو خود سے آ جائے اسے موت کہتے ہیں، اور جو کسی کی وجہ سے آ جائے اسے قتل کہتے ہیں. کوئی انسان خود مر جائے اسے موت کہتے ہیں، کوئی مار دے اسے تو یہی قتل کہلاتا ہے. اس کے علاوہ کوئی فرق ہے؟ کیا ایسا ہو سکتا ہے کہ ہم بعض مقتولوں کے بارے میں یہ کہیں کہ نہیں یہ تو زندہ ہے، دوسرے مقتول مر گئے؟ نہیں. قتل کا معنی ہی کیا ہے؟ مردہ. صرف فرق کیا ہے کہ موت خود سے اور قتل کسی کی وجہ سے، ورنہ ہمارے نزدیک مقتول مردہ ہی ہوتا ہے. لہذا اگر ہمارے سامنے دو مقتولوں کے جنازے لا کر رکھ دیے جائیں کہ ایک کوئی حرام کام کرتے ہوئے مارا گیا ہو، اتوار کو 2 بجے سر میں گولی لگی ہو کسی حرام کام کے انجام دیتے ہوئے، اور دوسرا وہ جنازہ لا کر رکھ دیا جائے اس کی بغل میں کہ جو جہاد کرتا ہوا اللہ کے راستے میں اتوار کے دن ہی 2 بجے اس کے سر میں بھی گولی لگی ہو، اس کا جنازہ بھی لا کر رکھا گیا ہو، تو ایک ڈاکٹر دونوں کو سرٹیفکیٹ دے دے گا، کہے گا بھائی سر میں گولی لگنے سے اتنے بج کر اتنے منٹ پر اس کا انتقال ہو گیا. ہم کیا کریں گے؟ ہم دونوں کو ہی غسل و کفن دیں گے، ہم دونوں کا ہی جنازہ پڑھیں گے اور دونوں کو ہی دفن کر دیں گے. کوئی فرق؟ کوئی فرق نہیں ہے. لیکن عین اس وقت میں جب دونوں ہی ہمارے لیے ایک جیسے ہیں، پروردگار آ کر فرماتا ہے کہ دیکھو یہ نہیں، ولا تقولوا لمن يقتل في سبيل الله اموات، یہ جو میرے راستے میں مارا گیا ہے، یہ جو میرے راستے میں جہاد کرتا ہوا قتل ہوا ہے، خبردار اس کو مردہ مت کہنا، اسے نہیں کہنا مردہ. مردہ کیوں نہیں کہنا؟ کیا صرف نہ کہنا ہی مسئلہ ہے؟ کیا مسئلہ صرف اتنا ہی ہے کہ بس اس کو مردہ مت کہو، کوئی اور نام دے دو اسے؟ کیا مسئلہ صرف اتنا ہی ہے؟ نہیں. بل احیا، بلکہ یہ زندہ ہے. اب ہماری مشکل یہاں سے شروع ہوتی ہے. ہماری اور آپ کی ڈکشنری میں، ہمارے اور آپ کے شعور میں قتل کا معنی مردہ ہے. خدا کیا کہہ رہا ہے؟ خبردار، ایک تو مردہ مت کہو، دوسرا بل احیا، بلکہ یہ زندہ ہے. پروردگار میری تو سمجھ میں نہیں آ رہا، ہم نہ زندوں کو غسل و کفن دیتے ہیں، نہ زندوں کی نماز جنازہ پڑھی جاتی ہے، نہ ہی ہم زندوں کو دفناتے ہیں، یہ کام ہم مردوں کے ساتھ انجام دیتے ہیں. اب چونکہ مردوں کے ساتھ انجام دیتے ہیں لہذا ہماری نظر میں یہ مردہ ہے. اور تو کیا فرما رہا ہے؟ تو کہہ رہے نہیں یہ مرے نہیں ہیں، بل احیا، بلکہ یہ زندہ ہیں. ولکن لا تشعرون، لیکن تم ہی ان کی حیات کا شعور اور ادراک. اب میرے اور آپ کے لیے تو کنفیوژن شروع ہو گئی. کیوں؟ اس لیے کہ میں نے اور آپ نے اس بدن کی حرکت، اس بدن کے سانس لینے کا نام زندگی رکھا ہوا ہے. یہی کنفیوژن ہے. جب تک یہ بدن سانس لے رہا ہے، جب تک یہ بدن غذا استعمال کر رہا ہے، جب تک اس بدن میں حرکت ہے، یہ زندہ ہے. اور اگر یہ آثار ختم ہو جائیں تو میرے اور آپ کے حساب سے کیا ہو جاتا ہے؟ مردہ. لہذا خدا لیکن کیا کہہ رہا ہے؟ کہہ رہا ہے نہیں یہ مردہ نہیں ہے، یہ زندہ ہے. اللہ اس بدن کو نہیں کہہ رہا کہ یہ زندہ ہے، اللہ اس شخص کو زندہ کہہ رہا ہے جو کل تک اس بدن کا مالک تھا. لیکن مسئلہ کیا ہے؟ مسئلہ یہ میں نے عرض کیا کہ ظاہر جب ہمارے سامنے کسی چیز کا یکساں ہوتا ہے، اثر جب یکساں ہوتا ہے، تو ہم سمجھتے ہیں علت ایک ہی ہے، لیکن ضروری نہیں. میں ایک مثال دیتا ہوں اور پھر بات کو آگے بڑھاتا ہوں. ہمارے یہاں کوئٹہ میں چمن بارڈر پہ آتے تھے کمپیوٹرز، افغانستان کے راستے، چین، جاپان، روس سے. اب آج سے تقریباً 35-40 سال پہلے، آپ تصور کریں 35-40 سال پہلے جب لوگوں کو کمپیوٹر سے زیادہ آشنائی ہی نہیں تھی، اس دور میں شروع شروع میں جب مانیٹرز آنا شروع ہوئے تو وہ جو بیچارے پٹھان تجارت کیا کرتے تھے انہیں معلوم نہیں تھا کہ یہ کیا چیز ہے، ان کو مانیٹر میں اور ٹی وی میں فرق معلوم نہیں تھا. تو اپنی سمجھ میں وہ اس کو ٹی وی سمجھ کر بہت چلانے کی کوشش کی انہوں نے، لیکن وہ ٹی وی نہیں چلا کیونکہ وہ ٹی وی تھا ہی نہیں، وہ مانیٹر تھا. اب جب ان کو یہ سمجھ میں ہی نہیں آیا کہ یہ کیا چیز ہے اور کیسے چلے گی، تو کیا کیا انہوں نے؟ उन्होंने उसको खराब टीवी समझकर कचरे में फेंक दिया। अब जिनको पता था कि ये क्या चीज है वो उठा कर ले गए। ये जो कचरे में फेंक रहा है ये असर है किस चीज का, उसकी जहालत का। उसकी जहालत की वजह से उसे समझ में नहीं, अब वो मजबूर होकर उसने फेंक दिया, उसने कहा टीवी खराब है नहीं चलता। आज लेकिन 35 साल के बाद अगर वही मॉनिटर मैं बेहतरीन कंडीशन में चलता हुआ किसी ऐसे नौजवान को लाकर गिफ्ट कर दूं कि जो कंप्यूटर साइंसेस से रिलेटेड इस पर डिग्री ले रहा है, एनिमेशन ग्राफिक्स में काम कर रहा है, और उसको कहूं बेटे ये मेरी तरफ से तुम्हें गिफ्ट है। वही मॉनिटर 35 साल पुराना चलता हुआ बेहतरीन कंडीशन में लाकर दे दूं, कहूं भाई मेरी तरफ से गिफ्ट है, तो वो हो सकता है मेरे अमामे के एहतराम में चुपचाप उठाकर घर ले जाए। लेकिन घर वालों को जाकर क्या कहेगा, अपने घर वालों को जाकर कहेगा मौलाना साहब ने अपने घर का कचरा निकालना था, मुझे गिफ्ट कहके पकड़ा दिया, मेरे किसी काम का नहीं, वो भी उठाकर उसे कचरे में फेंक देगा। क्यों? आज जब वो कचरे में फेंक रहा है तो उसकी वजह ये नहीं है कि उसे मालूम नहीं है कि ये क्या चीज है। आज मरहला ये नहीं है कि उसका जहल माने हो रहा है। आज मसला क्या है? आज मसला ये है कि वो बच्चा एनिमेशन और ग्राफिक्स की जिस सतह पर काम कर रहा है वो 35 साल पुराना कंप्यूटर और मॉनिटर वो उसके काम नहीं आ सकता। अगर ये बच्चा चाहे भी कि उस मॉनिटर को इस्तेमाल करे तो बजाय फायदा होने के उल्टा नुकसान होना शुरू हो जाएगा। वो काम जो वो अंजाम देना चाहता है ये मॉनिटर ना सिर्फ उस काम को अंजाम नहीं दे पाएगा बल्कि इसकी तरक्की में और इसके रुष्ट में रुकावट बनना शुरू हो जाएगा। लिहाजा आज अगर ये वो मॉनिटर अपने साथ रखता है तो इसमें नुकसान है इसका। लिहाजा ये तरक्की और कमाल के रास्ते में रुकावट आने वाली चीज को अब जब कचरा समझकर फेंक रहा है तो अपनी मर्जी से फेंक रहा है। अब मजबूरी नहीं है, अब जहल नहीं है, बल्कि अब कमाल की वजह से, चूंकि ये कंप्यूटर ये मॉनिटर आज उसके कमाल के रास्ते में रुकावट बन रहा है इसलिए वो इसे फेंक रहा है। अब आपने गौर किया इसका मतलब क्या होता है? यह होता है जब टेक्नोलॉजिकल एडवांसमेंट होती है, जब टेक्नोलॉजी में आप अगले दर्जों में जाते हैं तो पिछले दर्जे की जो टेक्नोलॉजी है वो क्या होती चली जाती है, कचरा बनती चली जाती है। कई मिसालें हैं, मैं कई मिसाल आपको दे सकता हूँ। मसलन आज से तकरीबन इतने ही साल पहले तक, बल्कि बहुत कम मुद्दत होगी, इससे भी कम मुद्दत होगी, हम सबके घरों में VCR हुआ करते थे, इतने बड़े बड़े VCR डब्बे, उनके अंदर इतनी बड़ी बड़ी कैसेट लगती थी, एक 3 घंटे की वीडियो चलती थी उसके अंदर, इससे ज्यादा नहीं होता, 3 घंटे की वीडियो चलती थी। और फिर जो उसमें मतलब प्रॉब्लम सामने आते हैं वो आपको याद होगा, कभी हेड में कचरा आ जाता था, कभी कोई और मसला हो जाता था। आज अगर कोई है जिसके घर में VCR है, कोई है जिस वो अभी तक वही वीडियो कैसेट्स यूज करता हो, आज किसी के भी घर में नहीं है। क्यों नहीं है? आपको याद होगा एक जमाने में स्टेटस सिंबल था, जिसके घर में VCR ना होता था उसको गरीब समझा जाता था। लोगों ने कहीं पे शो मारनी होती तो कहते थे मैंने अपनी बेटी को VCR दिया है जहेज में, स्टेटस सिंबल था। आज वो चीज जो किसी दौर में स्टेटस सिंबल समझी जाती थी किसी के घर में है ही नहीं। हमसे कुछ और बाद आने वाली जनरेशन असलन उसके नाम से नावाकिफ होंगे कि ऐसी भी कोई चीज होती थी। आज क्यों आप अपने घर में नहीं रखते? आज वही चीज आपके लिए कचरा बन गई है। क्यों? इसलिए कि आप आज टेक्नोलॉजी के जिस स्टेज में आ चुके हैं उस पर वो चीज कचरा बन चुकी है। बस अब याद रखिएगा, जब भी तरक्की होती है, इंसान तरक्की के अगले मरहलों में जाता है, तो बाज औकात पिछले मरहले की टेक्नोलॉजी उसके लिए क्या बन जाती है? कचरा बन जाती है। अब अगर हमने समझना हो कि होता क्या है, मैंने अर्ज किया एक है तुरजाऊ जबरदस्ती छुड़ाया जाता है, और एक है इरजई राजियत मर्जिया रुजू कर अपने परवरदिगार की तरफ हालत रजा और मर्जी के साथ। ये दो अलग अलग कैफियतें हैं, कुछ से जबरदस्ती और कुछ अपनी मर्जी से। होता क्या है? दोनों ही बदन को छोड़ते हैं, वो भी बदन को छोड़ता है जिसके ऊपर मौत तारी करके उसको मौत का जायका चखाकर और फिर उसको पलटाया जाता है जबरदस्ती, उससे भी बदन छूट जाता है। और शहीद उस मकाम में दाखिल हो रहा होता है कि जहां पर वो हयात की एक टेक्नोलॉजिकल एतबार से एडवांस मरहले में आ रहा होता है, एक ताकतवर हयात उसको अता हो रही होती है। لہذا اس مطلب کو تھوڑا سا آپ کی خدمت میں بیان کروں اور پھر زحمت کو تمام کروں. یاد رکھیے گا کہ یہ جو حیات میں اور آپ گزار رہے ہیں یہ کائنات کی سب سے طاقتور حیات نہیں ہے. یہ جو حیات ہم اور آپ گزار رہے ہیں یہ اسٹیج ہے, ایک مرحلہ ہے حیات کا, اور اتفاقاً ایک پست درجے کی حیات ہے. ہو سکتا ہے کہ حیات مادی میں, مادی حیات میں یہ جو حیات میں اور آپ گزار رہے ہیں یہ سب سے زیادہ ایڈوانس ہو, لیکن ایسا نہیں ہے کہ اس کے بعد حیات نہیں ہے. حیات کہاں سے شروع ہوتی ہے؟ سائنٹسٹ کہتے ہیں سنگل سیلولر آرگنزم سے شروع ہوتی ہے, ملٹی سیلولر آرگنزمس میں آتی ہے, ترقی کر کے پودوں میں آتی ہے, اور پودوں سے ترقی کر کے حیوانات میں آتی ہے. اب حیوانات میں آنے کے بعد چونکہ سائنس کا دائرہ میٹر اور اس کی پراپرٹیز تک ہے, مادے اور اس کی صفات تک محدود ہے, لہذا سائنس اس سے آگے سفر نہیں کرتی. اس سے آگے حیات داخل ہوتی ہے نان مٹیریل فیز میں, غیر مادی فیز میں. اب جب غیر مادی فیز میں داخل ہوتی ہے تو میں نے عرض کیا سائنس کا میدان ہی نہیں ہے, سائنس اس کو زیر بحث لا بھی نہیں سکتی. حیات حیوانی سے افضل اور اقوا حیات حیات انسانی ہے. ہم سب حیوان بن کر دنیا میں آتے ہیں, جو حیات ہم لے کر آتے ہیں وہ حیات کون سی حیات حیوانی ہے. بعض علماء کے نزدیک ہم جو نطفے سے لے کر اور انسان کامل بننے تک یا انسان تام بننے تک کا جو سفر کرتے ہیں اس سفر میں ہم وہ سارے مراحل طے کر لیتے ہیں. سنگل سیلولر بھی ہوتی ہے, ملٹی سیلولر بھی ہوتی ہے, ایک حصہ اس کا پلانٹ سے تعلق بھی رکھتا ہے اور ایک حیوان سے, اور پھر وہ اپنی تام شکل میں انسان بن کر ہم دنیا میں آتے ہیں. مگر جب دنیا میں آتے ہیں کون سی حیات لے کر آتے ہیں؟ حیات حیوانی. ہمارے اندر استعداد ہے کس چیز کی؟ حیات انسانی. حیوان اور انسان میں فرق کیا ہے؟ سارے حیوان, دیکھیے جتنے بھی حیوانات ہیں سب کھاتے ہیں, پیتے ہیں, گھر بناتے ہیں, شادیاں کرتے ہیں, بچے پیدا کرتے ہیں, اپنے بچوں کو بہترین تربیت دینے کی کوشش کرتے ہیں. کوئی بھی حیوان اس دائرے سے باہر نہیں ہے, لیکن اپنی ضرورت کے مطابق اور اپنی استعداد کے مطابق. جس حیوان کو ضرورت ہے, مثلا ہم بہت اچھے ہوادار گھر بناتے ہیں اور ہم چاہتے ہیں کہ ہمارے گھر ایئر کنڈیشنڈ رہیں, لیکن ہم آج تک ویسے گھر بنانے میں کامیاب نہیں ہوئے جیسی شہد کی مکھیاں بناتی ہیں. ہم نے بہت آرام دہ گھر بنائے لیکن بہت سارے حیوانات کے گھر ہم سے بہت زیادہ آرام دہ ہوتے ہیں. ہم بڑے ٹیکنیکل قسم کی چیزیں بناتے ہیں لیکن آج تک ہم ویسی ٹیکنیکل چیز نہیں بنا سکتے جیسی مکڑی بناتی ہے. بہت ساری چیزیں, جس چیز کو جس کی ضرورت ہے اور جو اس کے اندر استعداد ہے وہ حیوان اس حساب سے اپنے لیے چیزوں کو مہیا کرتا ہے. لہذا چونکہ کسی بھی حیوان کو کھانا پکا کر کھانے کی ضرورت نہیں ہے, اس لیے باقی کوئی حیوان پکا کر نہیں کھاتا. جس حیوان کو ضرورت ہے وہ پکا کر کھاتا ہے, اور وہ حیوان کون ہے؟ انسان. کسی بھی حیوان کو لباس پہننے کی ضرورت نہیں ہے, جس کو ضرورت ہے وہ لباس بنا کر پہنتا ہے. کسی بھی حیوان کو سواری کی ضرورت نہیں ہے, جس کو ضرورت ہے وہ اپنے لیے سواری مہیا کرتا ہے. لہذا یاد رکھیے گا, اچھا کھانے, اچھے پہننے, بڑے گھر میں رہنے, مہنگی گاڑی میں بیٹھنے سے انسان نہیں بنتا. یہ چیزیں انسان نہیں بناتے. فرق کیا ہے انسان اور حیوان کا؟ فرق یہ ہے کہ حیوان اس چیز کا نام ہے کہ جس کے تمام کاموں کا مرکز اس کی اپنی ذات ہوتی ہے. وہ اپنے لیے بہترین کھانا, اپنے لیے بہترین پانی, اپنے لیے بہترین گھر, اپنے لیے بہترین بچے چاہتا ہے, سب کچھ اپنے ذات کے لیے کر رہا ہوتا ہے. یہ اس کی انسٹنکٹ میں ہے. پرندہ اس کی انسٹنکٹ ہے, اس کی جبلت ہے, اس کی فطرت میں ہے. وہ چونچ میں دانا اٹھا کر لائے گا, اپنے بچوں کو کھلائے گا. ساتھ والے گھونسلے میں بچہ اگر بھوکا مر جائے اسے نہیں کھلائے گا. جو کچھ بھی کرتا ہے اپنی ذات کے لیے کرتا ہے. انسان کسے کہتے ہیں؟ انسان اسے کہتے ہیں کہ جو اپنے لیے جینا چھوڑ کر دوسروں کے لیے جینا شروع کرتا ہے, اس کی زندگی میں دوسروں کے لیے بھی حصہ ہوتا ہے. لہذا اپنے بچوں کو پڑھانا حیوانیت ہے, दूसरे के बच्चों को पढ़ाना इंसानियत है, अपने लिए घर बनाना हैवानियत है, दूसरों को घर बनाकर देना इंसानियत है। इंसान जितना फीसद हम दूसरों के लिए जिंदा है उतने फीसद हम इंसान हैं। इंसानी लाइफ गुजारने के बाद उससे अगला मरहला होता है हयात ईमानी का। अब कभी अगर मौका रहा इंशाल्लाह और इस मौजू पर गुफ्तगू की तो हर एक के बारे में, हयात इंसानी की अपनी ताकतें हैं, हयात इंसानी के अपने आसार हैं, इसी तरह से उससे अगला मरहला हयात ईमानी का है, हयात ईमानी की अपनी कुदरत है, हयात ईमानी के अपने आसार हैं, मरतब करती है हयात। लेकिन हयात ईमानी उस वक्त तक हासिल नहीं हो सकती जब तक के हयात इंसानी हासिल ना हो जाए। लिहाजा याद रखिएगा कि मोमिन बनने की सलाहियत इंसानों में पाई जाती है, हैवानों में नहीं पाई जाती। लिहाजा कोई भी हैवान मोमिन नहीं कहलाता। हम हैवान के लिए लफ्ज मोमिन इस्तेमाल नहीं करते। क्यों नहीं करते? इसलिए कोई इंसान नहीं। अगर मैं अपने तोते को नमाज पढ़ना सिखा दूं, अगर मैं अपने तोते को ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह अलीयुल वलीउल्लाह पढ़ना सिखा दूं तो क्या उसको जन्नत में जाना चाहिए? हालांकि सुबह से लेकर शाम तक बेचारा ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह अलीयुल वलीउल्लाह कह रहा है तो क्या इसे जन्नत में जाना चाहिए? नहीं जाएगा। क्यों नहीं जाएगा? एक, जो कह रहा है उसको समझ नहीं रहा। दो, जो कह रहा है उस पर अमल नहीं कर सकता। ये दोनों चीजें इंसान करता है। इंसान ही समझता है, इंसान ही अमल करता है। अब मेरे लिए, मैं आप सब मुझसे बेहतर हैं, मैं अपने लिए कहता हूं, क्या आईने के सामने खड़े होकर देखने की जरूरत है कि मैं जो ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह कहता हूं और मेरा तोता जो कहता है उसमें कोई फर्क है कि नहीं? अगर मैं भी ला इलाहा इल्लल्लाह वैसे ही कह रहा हूं जैसा मेरा तोता कह रहा है, ना उसको समझ में आ रहा है, ना मुझे समझ में आ रहा है, ना वो कोई अमल कर रहा, ना मैं कोई अमल कर रहा, तो फिर उसमें और मुझमें कोई फर्क है? फिर मेरा ला इलाहा इल्लल्लाह पढ़ना मुझे जन्नत में पहुंचाने का इस्तेहकाक पैदा करेगा? कभी भी नहीं करेगा। लिहाजा जन्नत पहुंचने का इस्तेहकाक ईमान के जरिए से है, और ईमान सिर्फ और सिर्फ इंसान हासिल कर सकता है। अगर हमने सारी जिंदगी हैवान बनकर कर गुजार दी तो हमारी ना इबादत का कोई फायदा होगा, न कलमों का कोई फायदा होगा। ईमान असर किस पे करता है? इंसान पर। तो पहले मरहले में इंसान बनिए ताकि ईमान और मोमिन बनने की सलाहियत इंसान के अंदर पैदा हो। अब ये जो हयात ईमानी है, इसके कमाल का नाम, इसके आला तरीन दर्जे का मरहला जो है वो हयात मलकूती कहलाता है। सबसे ज्यादा एडवांस जो हयात है कि जिसको जमीन पर एक्सपीरियंस किया जा सकता है वो कौन सी है? हयात मलकूती। हयात मलकूती हयात की इतनी एडवांस कंडीशन है और वो मरहला है कि अगर कोई हयात मलकूती तक पहुंच जाए तो फिर उसको जिंदा रहने के लिए इस बदन की जरूरत बाकी नहीं रहती। बदन की जरूरत बाकी नहीं रहती उसके लिए। बदन क्या बन जाता है? बिल्कुल कचरे की माने बन जाता है, एक इजाफी बोझ बन जाता है। एक छोटी सी मिसाल और, तो और बढ़ जाता हूं आगे। आज हम सब मोबाइल टेक्नोलॉजी इस्तेमाल कर रहे हैं, फर्ज कर लें, सिर्फ फर्ज करने की हद तक फर्ज कर लें कि कल से कोई ऐसी चिप आकर हमारे बॉडी में लग जाए कि जिसके लगने के बाद हमें कान में ही आवाज आ जाए और हम बोलें तो हमारी बात खुद ब खुद चली जाए। किसी भी तरह से कोई भी टेक्नोलॉजी हो, हम अपने फिंगर से, फिंगर टिप्स के जरिए से, किसी भी चीज के जरिए से नंबर मिला सकते हो। टेक्नोलॉजी इस तरह किया जाए कि हमारी बॉडी में चिप लग जाए और उसके बाद हमें मोबाइल फोन की जरूरत ना लग पड़े, तो फिर हमें से कितने लोग मोबाइल फोन लेकर फिरेंगे? कोई लेगा नहीं। क्यों नहीं लेगा? क्योंकि अब मोबाइल फोन की जरूरत बाकी नहीं रही है। तो क्या हुआ? टेक्नोलॉजी जैसे ही एडवांस मरहले में गई, आज जिस मोबाइल के लिए हम इतना मर रहे हैं, अगर कल स्टेज आ जाएगी ऐसी तो यही मोबाइल हमारे लिए कचरा बन जाएगा, यही मोबाइल हमारे लिए क्या बन जाएगा? बोझ बन जाएगा। तो मैंने अर्ज किया, याद रखिएगा कि जिससे ये बदन जबरदस्ती छुड़वाया जाता है उसके ऊपर मौत तारी हो रही होती है, वो हलाकत में जा रहा होता है, लेकिन शहीद अपनी मर्जी से बदन छोड़ रहा होता है। लिहाजा हयात मलकूती तक पहुंचने का जो सबसे शॉर्ट तरीन रास्ता है वो कौन सा है? शॉर्टकट इसका यह है कि कोई अपनी जिंदगी लेकर परवरदिगार के रास्ते में, परवरदिगार के हुजूर में पहुंच जाए और क्या परवरदिगार मैं अपनी ये
जिंदगी ये लाइफ तेरे ऊपर कुर्बान करने के लिए तैयार हो। अब अल्लाह तबारक व तआला का कानून ये है कि तुम अल्लाह को जो भी दोगे अल्लाह युज़ाअफ लहु तुम्हें उससे बढ़ा कर देगा। तुम उसके राह में माल खर्च करोगे वो तुम्हें उससे बढ़ा कर देगा। तो अगर तुम अल्लाह की राह में अपनी जिंदगी कुर्बान कर दोगे तो ये जिंदगी जो नाकिस दर्जे की जिंदगी है ये लेकर अल्लाह तबारक व तआला इससे ज्यादा ताकतवर तर और इससे बेहतर जिंदगी अता कर देता है।
ताकतवर जिंदगी अता होती है। लिहाजा जिस वक्त शहीद उस मरहले में दाखिल हो रहा होता है उसके पास ऑप्शन होता है, इस बात का ऑप्शन होता है कि वो जिंदा इस बदन के साथ रह सके। लेकिन शहीद जब हयात मलकूती के उन दराजात को दर करता है तो फिर उसके लिए बदन उस कंप्यूटर की मानिंद हो जाता है, उस 35 साल पुराने मॉनिटर की मानिंद हो जाता है जो रुश्द और कमाल के रास्ते में रुकावट बनने का बारिश बन रहा होता है। लिहाजा शहीद जिस जिंदगी को गुजारने के लिए अपनी नई हयात का सिलसिला शुरू कर रहा होता है, अगले मरहले की हयात का जिस सिलसिला आगाज कर रहा होता है उसमें ही उसको मालूम हो जाता है कि ये बदन मेरे लिए क्या होगा, मेरे रुश्द मेरे कमाल के रास्ते में रुकावट हो रहा है। लिहाजा वो क्या करता है, अपनी मर्जी से बदन को छोड़ देता है। ये अपनी मर्जी से बदन का छोड़ना ही क्या कहलाता है, इर्जई इला रब्बिकी राजियतन मर्जिया, अपने परवरदिगार की तरफ रुजू करो इस हालत में कि तुम राजी भी हो और अपनी मर्जी से भी हो। लिहाजा परवरदिगार ने इसका एहतमाम किया। बहुत सारे ऐसे मकामात हैं कि जहां पर बाशहदा के सालिम जनाजे दरियाफ्त हुए, उनकी शहादत के कई अरसे के बाद ये जनाजे दरियाफ्त हुए। और यही खुद शहादत की एक दलीलों में से एक दलील क्या है कि शहीद का जनाजा मामूल जरूरी नहीं है, जिनके जनाजे बोसीदा हो जाते हैं उनकी कुछ और इल्लतें हैं। लेकिन कुछ जनाजों को अल्लाह ताला सालिम रखता है ताकि दुनिया पर यह साबित कर दे कि ये इनके बदन अगर बाकी रह सकते हैं तो इनकी रूहें और इनकी हयात भी बाकी रहने वाली है। अब ये मरहला कि क्या शहादत का दर्जा सिर्फ जिहाद के जरिए से होगा, तो ऐसा हमारे पास जो रिवायात है उसमें क़िलीद जो है क़िताल फी सबीलिल्लाह अल्लाह के रास्ते में जान देना ये शॉर्टकट जरूर है। तमाम उलमा तमहता आइमा ने भी फरमाया क्या है, आसान तरीन रास्ता है शहादत की मंजिल को तर्क करने का, हयात मलकूती को दर करने का जो आसान तरीन या शॉर्टकट रास्ता है वो क्या है, क़िताल फी सबीलिल्लाह। लेकिन उसके अलावा भी हासिल हो सकती है इबादतों के जरिए से, ईमान के मराहिल को तय करने से ये हयात मलकूती हासिल हो सकती है। लेकिन तमाम उसके अंदर क़िलीद क्या है, वो नुक्ता क्या है कि जिस नुक्ते के जरिए से हमें पता लगे कि यहाँ पर आकर शहादत कन्फर्म हो जाएगी, वो चीज़ जो शहादत को कन्फर्म होती है करती है, उस चीज़ को बयान करने के लिए पैगम्बर अकरम सल्लल्लाहु अलैहि वसल्लम और जो ये रिवायत बयान कर रहा हूं ये शिया सुन्नी दोनों मनाबे में मुत्तफक अलैह तौर पर बयान की गई है कि पैगंबर ने फरमाया मम्मा था अला हुब्बे आले मोहम्मद माता शहीदा, जो भी अहले बैत अलैहिस्सलाम की मोहब्बत अपने दिल में रखता है माता शहीदा मरता नहीं है बल्कि शहादत पाकर एक नई जिंदगी और हयात मलकूती का हामिल हो जाता है और जिंदा हो जाता है अबदन हमेशा के लिए जिंदा हो जाता है। बस असल जो चीज है वो क्या है, मोहब्बत अहले बैत। अब जिस तरह से अल्लाह ने बाद शहादा के जनाजों को जाहिर किया और सालिम साबित हुए, इसी तरह से अल्लाह ने बांस मुहिबान अहले बैत के जनाजों को शामिल किया जो कि कत्ल नहीं हुए थे, हमारे और आपके हिसाब से उनको तबीयी मौत आई थी। लेकिन कई सालों के कितने साल, बांस केसेस ऐसे हैं कि जिनमें तकरीबन 1000 साल के बाद जनाजे दरियाफ्त हुए और जनाजे बिल्कुल सालिम थे। इनमें से जो सबसे बेहतरीन मिसाल है वो मिसाल है पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम के, आपके दो सहाबी जनाबे जाबिर इब्न अब्दुल्लाह अल अंसारी और जनाबे हुज़ैफ़ा यमानी, इन दो सहाबे पैगंबर के जनाजे 1936 में इराक में दजला के नजदीक इनके कब्रें थी। 1936 में कई उलमा को ख्वाब में इन दोनों सहाबा कराम की ज्यारत हुई اور انہوں نے کہا کہ ہماری قبور کو یہاں سے منتقل کیا جائے، ہماری قبریں خراب ہونے والی ہیں۔ اب جب کئی علماء کو خواب آئے اور انہوں نے پھر تمام علماء کو، شیعہ سنی سب کو جمع کیا گیا اور یہ بحث ہوئی کہ کیا کیا جائے، تو جب کئی ذرائع سے تصدیق ہو گئی تو آخری مرحلہ یہ تھا کہ کچھ ایکسپرٹس کو وہاں پر بھیجا جائے جو جا کر وہاں کا سروے کریں اور اس کے بعد اپنی رپورٹ دیں۔ وہ ایکسپرٹ جب اس ایریا میں گئے اور انہوں نے جا کر سروے کیا تو پھر یہ خبر 100% سچی ثابت ہو گئی کہ وہاں پر پانی آنے والا تھا اور ان دونوں صحابہ کرام کی قبریں خراب ہو جاتی ہیں۔ تو جب قبر یعنی خبر کی صداقت یہاں تک ثابت ہو گئی تو اس کے بعد اجماعاً تمام علماء شیعہ سنی نے مل کر یہ فیصلہ کیا کہ نفش قبر کی جائے اور یہاں سے ان کے جنازوں کو کہیں اور منتقل کیا جائے۔ لہذا کئی علماء مراجع اعظام کی موجودگی میں قبروں کو نفش کیا گیا اور جب نکالا گیا تو دونوں ہی صحابہ کرام کی قبریں اور بدن بالکل سالم تھے، جنازے بالکل سالم تھے۔ اب میں اور کچھ نہیں کہنا چاہتا، میں صرف یہ چیز کہنا چاہتا ہوں، عالم اسلام سے درخواست کرتا ہوں کہ ان دونوں صحابہ کرام کی سیرت پر جا کر بحث کی جائے اور جا کر دیکھا جائے کہ جناب جابر بن عبداللہ الانصاری اور جناب حذیفہ یمانی کو پیغمبر کے زمانے اور پیغمبر کے بعد کن کن حوالوں سے یاد کیا جاتا تھا۔ تو آپ کو یہ سن کر یقیناً خوشی ہوگی، یہ دونوں صحابی وہ تھے کہ جو پیغمبر کے زمانے میں بھی اور پیغمبر کے بعد بھی شیعہ یعنی علی اور محبان علی کے نام سے مشہور تھے۔ یہ ان لوگوں میں مشہور تھے، ان صحابہ کرام میں مشہور تھے کہ جس گروہ کو شیعہ یعنی علی یا محبین علی خاص طور پر کہا جاتا تھا۔ بس مولا کائنات کی محبت ثابت کر رہی ہے کہ ہزار سال کے بعد بھی ان اصحاب کے سالم جنازوں کا دریافت ہونا اور پھر ان کو وہاں سے منتقل کر کے مدائن میں جناب سلامہ محمدی کے مزار میں دفنایا گیا۔ لہذا عزیزان محمد و آل محمد علیہ السلام، اگر ان کی محبت دل میں ہو تو انسان چاہے بستر پر اس سے موت آئے، ماتا شہیدہ، شہادت اس کا نصیب ہے۔ لہذا اسی وجہ سے خود اہل بیت علیہ السلام کو موت سے ایک خاص رغبت پڑ جاتی ہے، جو حیات ملکوتی کا ذرا سا بھی اندازہ کر لے۔ لہذا میں کہا کرتا ہوں کہ 13 برس کا بچہ ہو اور شب عاشور جیسی ہولناک رات میں اس سے پوچھا جائے کہ تمہیں موت کیسی لگتی ہے، تو اگر اس نے حیات ملکوتی، اس نے شہادت کے مقام کو ذرا سا بھی ترک کیا ہو تو 13 برس کا بچہ کیا کہتا ہے، احلا من العسل، میرے لیے موت شہد سے زیادہ شیریں۔ جناب قاسم شہادت کو اپنے لیے، موت کو اپنے لیے شہد سے زیادہ شیریں سمجھ۔ اب تصور کیجئے کہ پھر باقی جو افراد ہیں ان کے لیے موت، ان کے لیے موت کی کیفیت کیا ہوگی اور کتنا عشق ہوگا ان کے سینوں میں محبت موت سے۔ لہذا جتنا باقی شہداء کو عشق ہے اتنا ہی جناب عباس علیہ السلام کو عشق ہے۔ لیکن جناب عباس ایک جملے میں اگر حضرت کو اور ان کی ذات کو سمیٹا جائے تو وہ جملہ ہے جو خود ائمہ نے کہا ہے، المطیع للہ ورسول، اطاعت اگر زمین پر اپنا تجسم پیدا کرنے حضرت عباس کی صورت میں ظہور کرتی ہے، ایسا مطیع کہ موت کا عاشق ہونے کے باوجود ان بچوں کے جنازے اٹھا کر لاتا رہا جن کو اپنی گود میں پالا تھا۔ یہ سارے جوان حضرت عباس سے اس لیے بھی محبت کرتے ہیں کہ حضرت نے ہر ایک کو جنگ کی تیاری، فنون حرب سکھائے تھے اور سارے جوان حضرت سے بہت محبت کرتے تھے۔ ایک ایک کا جنازہ لا کر کر جو شہیدہ میں رکھتا رہا، لیکن اطاعت کا مقام یہ ہے کہ میرے مولا عباس نے پوری کربلا میں کسی ایک مقام پر بھی امام حسین سے سوال نہیں، اور آخر میں ایک وقت وہ آیا کہ جب چپ چاپ آ کر حضرت کی خدمت میں سر جھکا کر کھڑے ہو گئے اور امام نے کہا کہ عباس تم سے تو ہمیں آس ہے، اہل حرم کو تم سے آس ہے، تم ہمارے قوت دل ہو، قوت بازو ہو، عباس تم ہمارے لشکر کے علمدار ہو۔ فرمایا کہ جب یہ جملہ حضرت نے کہا ایک مرتبہ دائیں دیکھا एक दफा बाएं देखा फिर फरमाया मौला वो लश्कर कहाँ रहा जिसका अब्बास
जब हजरत ने इजाजत नहीं दी वापस आ गए।
रावी कहते हैं खैमों के दरवाजे के सामने से गुजरे और बच्चों के अल अदश की आवाज को सुना तो एक मरतबा जनाब सकीना को बुलाकर खाली और सूखी हुई मश को अलम से बांधा, शहजादी को गोद में लिया और इस आलम में दोबारा इमाम हुसैन की खिदमत में पहुंचे। हजरत ने जब देखा तो एक मरतबा आंखों से आंसू जारी हो गए, कहा जाओ अब्बास जाओ और जाकर बच्चों के लिए पानी की कोई सबील करो। बाद रावी कहते हैं कि हजरत को चूंकि मौला ने इसने जहाद नहीं दिया था लिहाजा मेरा मौला नैजा लेकर मैदान में उतरा, लेकिन जो नैजे के बाद से फुरात के घाट को आजाद कराते उसे अब्बास कहते हैं। और फिर एक मरतबा अपने घोड़े को पानी में उतारा, उतारने के बाद मश को ऊपर तक भरा, मश को बांधने के बाद अलम से बांधा और फिर जुल्लू में एक मरतबा पानी लेकर हजरत अपने चेहरे तक लाए और लाकर पानी को दोबारा फेंक दिया। प्यास को इतना बेबस तारीख में किसी ने नहीं किया होगा जितना मेरे मौला अब्बास ने करबला में इस काम से कर दिया। प्यासा ही मेरा बावला वापस पलटा है। बाज़ उलमा के नजदीक मेरे मौला ने रास्ते को तब्दील किया और नखलिस्तान के रास्ते को इख्तियार किया, लेकिन नखलिस्तान का रास्ता मेरे मौला के लिए जरा सा भारी हो गया, इसलिए कि खुले मैदान में किसी की जरूरत न थी कि हजरत अब्बास के सामने आता, लेकिन नखलिस्तान में दरख्तों के पीछे से छुट छुट कर हजरत पर वार करते रहे, हजरत जख्मी होते रहे लेकिन खैमे की तरफ जाते रहे। बस इसी इसरा में किसी का वार चला और हजरत का दायां बाजू कटा हुआ, बाजू का कटा होना था। हजरत ने एक मरतबा अपने तलवार को अपने नेजे को छोड़ा और कोशिश की कि अपने आप को किसी तरह से खैमगाह तक पहुंचा सके। बस इसी असना में दूसरा बार हुआ, हजरत का बायां बाजू कटा हुआ। रावी कहते हैं बस बाएं बाजू के कटने से पहले मेरे मौला ने आलम तो छोड़ दिया लेकिन मश को अपने दांतों में दबा कर हजरत ने अपने आप को एक मरतबा मश के ऊपर झुका दिया। इस आलम में भी मेरा मौला खैमे की तरफ जाने की कोशिश कर रहा है लेकिन एक मरतबा शुक्र ने आवाज लगा कर कहा खबरदार पानी खैमगाह में ना पहुंचने पाए। बस अदादारो इस आवाज के लगना था इतने तीर बरसाए गए हजरत के ऊपर कि हजरत का पूरा बदन तीरों में छुप गया। दूर से अगर कोई देखता था तो तीर नजर आते थे, हजरत का जिस्म नजर नहीं आता था, लेकिन जब तक मश्क सालिम थी मेरा मौला खैमे में जाने की कोशिश कर रहा था। बस अदादारो इसी एक तीर आकर मश्क सकीना पर लगा, मश्क दोबारा हुई, मश्क से पानी नहीं बहा, गोया हजरत अब्बास के दिल से खून बह गया। मेरे मौला ने उसके बाद खैमों की तरफ जाने का इरादा ही तर्क कर दिया। बस इसी आलम में किसी ने बढ़कर हजरत के सर पर ऐसा गुर्ज मारा कि मेरा मौला घोड़े की पुश्त पर संभल न सका। बस अजादारों उस आलम में एक मरतबा मेरा मौला पुश्त के बल जमीन पर आकर गिरा। अरे मेरे मौला की एक बड़ी अजियत यही है, एक बड़ी मजलूमियत यही है, गिरने वाला जब जमीन पर गिरता है अपने हाथों का सहारा लेता है, लेकिन जिस मजलूम के दोनों बाजू कटा हो चुके थे, अरे जब जमीन पर गिरा पूरे वजन के साथ गिरा तब पुश्त के बल गिरा। रावी कहते हैं पुश्त पर जितने तीर थे हजरत के बदन से लेकिन जब मेरा माला पहुंचा उतनी देर में इन मनगुनों ने हजरत के बदन को अपनी तलवारों से टुकड़े टुकड़े कर दिया था। अरे भाई को इस आलम में देखा, एक मरतबा नजदीक में पड़ा हुआ आलम उठा, रोते हुए खैमों की तरफ चले। यहाँ बच्चे जो हजरत के इंतजार में बैठे थे एक
مرتبہ جب عالم کو آتے ہوئے دیکھا بچے سمجھے کہ شاید حضرت عباس آ رہے ہیں, پانی لے کر آئیں گے. بچے اپنے سوکھے ہوئے کرتے لے کر آگے دوڑے, لیکن جیسے ہی حضرت نزدیک پہنچے دیکھا امام حسین آ رہے ہیں, ایک ہاتھ میں عالم ہے دوسرے ہاتھ سے قبر تھامی ہوئی ہے, روتے ہوئے چلے آ رہے ہیں. ارے بچوں کے ہاتھ سے
ہماری اس عبادت کو منتقم کربلا, منتقم زہرا امام زمان علیہ الصلوۃ والسلام کے ظہور میں تعجیل فرما. بار الہ بحق زہرا و ابیہا و بعلہا و بنیہا, تمام مؤمنین کی دنیا میں ہم سب اپنے حفظ و امان میں رہے, ان کی پریشانیوں کو دور فرما. حاضرین کے جتنے مرحومین شہداء ملت جعفریہ اور بالخصوص جس مرحوم کے لیے سلسلے کو برپا کیا گیا, جناب شاہ داور حسین ابن شاہ سید حسن صاحب, پار الہ ان تمام مرحومین کی اس کا ثواب احسان فرما. پار الہ ان تمام مرحومین کے گناہان کبیرہ و صغیرہ کو معاف فرما. جلال حضرت سید الشہداء میں جگہ عنایت فرما. تمام علماء مراجع اعظم کی حفاظت فرما. ہم سب کو امام زمانہ علیہ الصلوۃ والسلام کے اعوان و اصحاب میں شمار ہونے کی توفیق عنایت فرما. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین. آخر میں خطبہ پھر سورہ فاتحہ کی درخواست ہے اپنے تمام مرحومین شہداء ملت جعفریہ اور بالخصوص شاہ داور حسین ابن شاہ سید حسن صاحب کے لیے ارشاد فرمائیں.